الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين وأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. خواتین و حضرات، اسلامی تحریک عہد پہل یہ اس سلسلہ محاضرات کا عنوان ہے. اس میں ہم عالم اسلام کی تین بڑی تحریکوں کا مطالعہ کر چکے ہیں اور اس مطالعے کے نتیجے میں دور حاضر میں پہنچ گئے ہیں. تین بڑی تحریکیں میں نے اس لیے عرض کیا ہے کہ ان کے زیر اثر معمولی فرق کے ساتھ بے شمار چھوٹی چھوٹی تحریکیں پچھلے 1200 سال میں پیدا ہوتی رہی ہیں، لیکن ان کی کوئی ایسی انفرادی خصوصیت نہیں ہے کہ جو پائیدار اثر چھوڑ سکی ہو یا عالم اسلام پر اس نوعیت کے اثرات ہوئے ہوں. تو اس وجہ سے تفصیلی مطالعے میں تو ان کو زیر بحث لایا جا سکتا ہے، لیکن اس طرح کے اجمالی محاضرات میں اس کی ضرورت نہیں. دور حاضر کو پہلے سمجھ لینا چاہیے. اس میں تین اہم چیزیں پس منظر کی حیثیت رکھتی ہیں. ایک یہ کہ مسلمانوں کا جو سیاسی نظم قائم ہوا تھا امویوں کی صورت میں، عباسیوں کی صورت میں، اور پھر بعد میں ترکوں کے زیر اثر، وہ یہ آپ کو معلوم ہے کہ 1924 میں ختم کر دیا. اس کو خلافت کے خاتمے سے تعبیر کیا جاتا ہے، یعنی خلافت کا ادارہ عہد بعہد بہت سے مراحل سے گزرتے ہوئے جیسا کچھ بھی تھا نام کی حد تک موجود تھا، اور سلطان عبد الحمید کو مسلمانوں کے خلیفہ ہی کی حیثیت حاصل. 1924 میں یہ ادارہ ختم ہو گیا. مسلمانوں کی کتنی غیر معمولی وابستگی تھی اس ادارے کے ساتھ، اس کا اندازہ خلافت تحریک سے کیا جا سکتا ہے. یعنی وہ دور جن لوگوں نے دیکھا ہے وہ اس کو بیان کرتے ہیں کہ ایسے لگتا تھا کہ ہندوستان کا بچہ بچہ اس تحریک میں شامل ہو چکا ہے. بولی اماں محمد علی کی جان بیٹا خلافت پہ دے دو، اس میں بڑی لیڈرشپ بھی پیدا ہوئی. مولانا سید عبداللہ صاحب مودودی جب اپنی تحریک کا پس منظر بیان کیا کرتے تھے، اور جماعت اسلامی کے 29 سال کے زیر عنوان جو ان کی بڑی مشہور تقریر ہے 1970 کے انتخابات میں شکست کے بعد انہوں نے کی تھی، اس میں بھی آپ دیکھ سکتے ہیں کہ وہ اس کی ابتدا تحریک خلافت ہی کے تجزیے سے کرتے ہیں. یعنی وہ کیا تحریک تھی، مسلمانوں کا اس سے کیا تعلق پیدا ہوا، اور اس موقع پر کہ خود مسلمان محکوم تھے، انہوں نے کس جذبے اور کس شوق کے ساتھ اس تحریک میں اثار کیا، قربانیاں دیں، یہ سب ہماری تاریخ کا حصہ ہے. اس میں اختلافات بھی ہوئے، یعنی محمد علی جوہر اور تحریک کے خلافت کے دوسرے اکابر جب برطانوی حکمرانوں سے خلافت کے بقا کی توقع کر رہے تھے تو اقبال اس پہ تنقید کر رہے تھے کہ خریدیں نہ ہم جس کو اپنے لہو سے، مسلمان کو ہے ننگ وہ بادشاہی، خلافت کی کرنے لگا تو جدائی. تو اس طرح کے اختلافات بھی موجود تھے، لیکن اس سب کچھ کے باوجود بہرحال وہ ایک بڑی تحریک تھی اور اس کے غیر معمولی اثرات تھے. تو ہم اگر خلافت کے الغائی سے دور حاضر کو شروع کر لیں تو یہ غلط نہیں ہوگا. یعنی اس کے قریب کے زمانے میں ایک چیز یہ کہ مسلمانوں کا وہ سیاسی ادارہ جس نے، میں اس سے پہلے عرض کر چکا ہوں، ایک حد تک لوگوں کو مطمئن کر دیا تھا کہ ہمارا ایک بڑا سیاسی امپائر قائم ہے. چلیے وہ ساری باتیں کہ ایک عادل حکمران ہونا چاہیے اور اس درجے کا ہونا چاہیے اور اس کے یہ اوصاف و خصائص ہونے چاہیے، وہ نہیں ہے تو کم سے کم ایک سیاسی امپائر موجود ہے، اور اس سیاسی امپائر میں ہم اپنی باطنی اصلاح کی کوشش بھی کر سکتے ہیں، اپنے علوم و فنون کی تدوین کی کوشش بھی کر سکتے ہیں. یہ ختم ہوگا، ایک یہ چیز. دوسرے یہ کہ یہ ختم تو اگرچہ خود مسلمانوں ہی نے کیا، اس لیے کمال اتاترک نے اس کے الغاء کا فیصلہ کیا، لیکن اس کے اسباب میں خود مسلمانوں کا سیاسی زوال بھی ایک بڑا کردار ادا کر چکا ہے. آپ کو معلوم ہے کہ پہلی جنگ عظیم میں خلافت عثمانیہ نے برطانیہ کے خلاف اتحاد میں شمولیت اختیار کر لی. یہ ایک سیاسی فیصلہ تھا. اس میں جب برطانیہ کے اتحادیوں نے شکست دی تو اس شکست کے اثرات جس طریقے سے باقی لوگوں کو بھگتنا پڑے وہ مسلمانوں کو بھی بھگتنا پڑے, کیونکہ جو فیصلہ کیا گیا تھا اس فیصلے کی نوعیت تو ہر شخص کو معلوم ہے, لیکن اثرات و نتائج اس سے مختلف نہیں ہو سکتے تھے جو ہوئے. تو دوسرا حادثہ یہ تھا کہ مسلمان دنیا بھر میں محکوم ہو چکے تھے. اس زمانے کی بڑی عالمی طاقتیں کم و بیش پورے عالم اسلام کو اپنے زیر انتداب لا چکی تھیں, اور کوئی ایک جگہ بھی ایسی نہیں تھی کہ جہاں روشنی کی کرن نظر آتی ہو یا اپنی عظمت رفتہ کی بازیابی کے لیے کوئی امید پیدا ہوتی ہو. بلکہ یہ معلوم ہے کہ جن لوگوں نے مزاحمت کرنے کی کوشش کی وہ بھی ایک المیہ بن گئے, جیسے ٹیپو سلطان ہے یا مہدی سوڈانی ہے, اس طرح کے بعض بڑے لوگ ہیں. الجزائر میں بھی اور جگہوں پر بھی اس طرح کی کوششیں ہوئی لیکن کامیاب نہیں. تو دوسرا بڑا حادثہ یہ ہوا, جس چیز کو اب ہمارے یہاں عام گفتگو میں کہا جاتا ہے کہ استعماری طاقتوں نے مسلمانوں کے پورے امپائر کو حصے بکھرے کر کے اپنی قانونی بنا لی. خلافت کا نظم بھی ختم ہو گیا اور مسلمان اس سے پہلے ہی سے محکوم ہونا شروع ہو گئے تھے. اس کے بعد ظاہر ہے کہ اس محکومی کے اثرات بھی بڑے گہرے ہو گئے. تو دوسرا بڑا معاملہ یہ ہوا. تیسرے یہ ہے کہ مغرب میں ایک بہت بڑا انقلاب آیا. اس سے پہلے مغرب اور مشرق اپنی مذہبی تہذیبی روایت کے لحاظ سے کچھ زیادہ مختلف نہیں تھے, لیکن یہ معلوم ہے کہ مغرب میں رنیسنس کی ایک بڑی تحریک اٹھی جس نے علوم کے احیاء کی نئی جہتیں متعارف کرا دی. پھر اس کے بعد سائنٹیفک ریولوشن ہوا. علوم کیا ہیں, ان کی بنیادیں کیا ہیں, علم کہاں سے پیدا ہوتا ہے, اس کے اثرات و نتائج کیا ہیں, تجربی علم کی کیا اہمیت ہے, جو مذہبی عقائد اس سے پہلے موجود ہیں وہ کس معیار پر پرکھے جائیں گے. یہ ایک نئی دنیا تھی جو وجود میں آئی. اور پھر اس کے بعد یہ معلوم ہے کہ مغرب میں اصلاح دین کی ریفارمیشن کی ایک بڑی تحریک چلی. ان سب چیزوں نے مل کے مغرب میں پاپائیت کے قدیم ادارے کو, جس کی وسعت کا کبھی یہ عالم تھا کہ بڑے بڑے بادشاہ دروازے پر کھڑے ہوئے وقت لینے کے لیے منتظر رہتے تھے, اور جو فیصلہ صادر ہوتا تھا پوپ کے دربار سے وہ گویا پوری مسیحی دنیا میں نافذ ہو جاتا تھا, اس سے اختلاف کرنے کی گنجائش نہیں ہوتی تھی. وہی پوپ اور اس کی بادشاہی کرملن کے چند کلومیٹر کے علاقے میں محدود ہو گئے. یعنی ایک بڑا انقلاب برپا ہوا اور ایک نئی تہذیب وجود میں آئی. اس تہذیب کی بنیادیں بالکل مختلف تھیں. اس میں بنیادی اقدار نئی پیدا ہو گئی, نئے تصورات نے جنم لیا, علم اور حقیقت کے عرفان کے نئے پہلو سامنے آئے, فلسفے نے سائنس کے میدان میں قدم رکھا, اور ایجادات کی ایک دنیا پیدا ہونا شروع ہو گئی. یہ جو نئی دنیا مغرب میں پیدا ہوئی, یہ نئی دنیا سیاسی انتداب کے ساتھ ایک تہذیبی غلبہ بھی لے کر آئی. اس لیے کہ اس کے پاس بہت کچھ تھا. اس کے پاس نئے علوم تھے, اس کے پاس نئی دریافتیں تھیں, اس کے پاس نئے اکتشافات تھے. ایک پوری کی پوری دنیا تبدیل ہو گئی. تو یہ تین چیزیں ہیں جن کو اگر آپ ترتیب سے پس منظر میں رکھیں, یعنی مسلمانوں پہ سیاسی زوال آیا اور وہ آہستہ آہستہ مغربی اقوام کے محکوم ہو گئے. ان کی خلافت کا ادارہ جو ایک لحاظ سے علامتی حیثیت رکھتا تھا اور اب بھی گویا انہیں احساس دلاتا تھا کہ ان کی عظمت رفتہ اپنی شان کو کسی نہ کسی حد تک برقرار رکھے ہوئے ہے, اس کو ختم کر دیا گیا. اور مغربی تہذیب, نئے علم, نئے فکر, نئے اہداف, نئی منازل, نئے تصورات اور نئی ایجادات کے ساتھ پوری دنیا پر غلبہ حاصل کرنے میں کامیاب ہو. یہ پس منظر ہے جس میں دور جدید پیدا ہوتا ہے. اس دور جدید میں ایک اور چیز جس کو سامنے رکھنا چاہیے وہ یہ ہے کہ مسلمانوں کا مذہبی علم, اس میں کوئی شبہ نہیں ہے کہ تصوف کی تعبیر کے نتیجے میں پورے کے پورے مسلمانوں کے ذہن کی ایک نئی جہت متعین کرنے میں کامیاب ہو چکا تھا. لیکن اس سے اختلاف کرنے والے بھی موجود تھے. اس میں ایک بڑا نام امام ابن تیمیہ और उनके शागिर्द इब्ने कय्यिम का है। ये कमोबेश आज के लिहाज से देखें तो मुसलमानों का तौर मुतवस्सत है जिसमें ये दोनों बड़े लोग पैदा हुए। यानी जिस तरह से गजाली की एक गैर मामूली अहमियत है, उसी तरह इमाम इब्ने तैमिया और उनके शागिर्द इब्ने कय्यिम की भी गैर मामूली अहमियत है। जिस तरह अहयाउल उलूम को एक बड़ा बुनियादी मकाम हासिल है, बिल्कुल उसी तरीके से इलाहुल मुकीन को भी एक बड़ा गैर मामूली मकाम हासिल है। इब्ने तैमिया और उनके शागिर्द ने एक तरफ तो सूफियाना तबीर को चैलेंज किया और दूसरी जानब कुरान व हदीस की बुनियाद पर जो इल्म मुंतकिल हो रहा था उसकी तत्हीर की कोशिश की, यानी उसको पाकीज़ा शक्ल में पेश किया जाए। मैं इस वक्त क्योंकि उसको आप कोई इस्लामी तहरीक नहीं कह सकते, उस पर तफसीली तबसरा नहीं कर रहा, सिर्फ यह कर रहा हूँ कि तथहीर का काम जो आला फिक्री सतह पर या आला इल्मी सतह पर किया गया उसके उस ज़माने में तो कोई ज़्यादा असरात नहीं हुए, क्योंकि गजाली की ताबीर अजहान को पूरी तरह मफतू कर चुकी और ये कोई आसान काम नहीं था कि उसके मुकाबले में कोई और चीज़ खड़ी हो सके। लेकिन आहिस्ता आहिस्ता ये असरात होना शुरू हुए और फिर सऊदी अरब में, मौजूदा सऊदी अरब में, उस ज़माने में ये सऊदी अरब नहीं कहलाता था, रैया के इलाके में मोहम्मद बिन अब्दुल वहाब की तहरीक, मोहम्मद बिन अब्दुल वहाब की तहरीक भी इस लिहाज से बड़ी मुनफरद तहरीक है कि वो उठी एक बिल्कुल समझिए कि बेआब हो गया इलाके में, उठी देहात से उठी, इब्तदा में उसने मकामी शियूख ही को मुतासर किया, नश्त के इलाके में ये तहरीक उठी और फिर देखते ही देखते इसकी गैर मामूली कामयाबियों ने सऊदी अरब में एक हुकूमत कायम करने में कामयाबी हासिल कर ली। ये भी कोई गैर मामूली मामला है जो शास किसी तहरीक के साथ हुआ हो, यानी तहरीक कामयाबी की मंजिल पहुंच गई, सऊदी अरब में उनकी हुकूमत कायम हो गई। इस पर भी मैं इस वक्त कोई तफसीली तबसरा नहीं कर रहा क्योंकि उससे आप सब लोग वाकिफ़ हैं और आपको ये मालूम है कि वहाँ जो हुकूमत कायम हुई इब्तदा इब्तदा में उससे बड़ी गैर मामूली तौर व्यवस्था की गई, क्योंकि वो एक सलफ़ी तहरीक के नतीजे में कायम हुई और सलफ़ी तहरीक की बुनियाद इस चीज़ पर थी कि दीन को हर तरह की आमेजश से पाक करके जैसे कि सलफ़ सालेहीन का तरीका था उसी तरह पेश किया जाए, उसमें ख़ास तौर पर तौहीद और तौहीद के लवाजिम पर बहुत ज़ोर भी दिया गया और इस मामले में बाज़ गैर मामूली इकदाम भी किए गए। अरब में इस तहरीक की कामयाबी के बाद ये ख्याल था कि शायद जज़ीरा नुमा अरब एक नई जहत इख्तियार कर लेगा और वो मुसलमानों के अहिया का मरकज़ बन जाएगा, चुनाचे हिंदुस्तान से भी हमारे जरीरुल कदर उलमा वहाँ गए, उन्होंने जाके वहाँ मुलाकातें की और मौलाना मोहम्मद अली जौहर ने एक बड़ी जज्बाती तकरीर करके वहाँ ये कहा कि जल्द से जल्द यहाँ शूरा पर मबनी एक जमहूरी हुकूमत कायम कर लेनी चाहिए, लेकिन इस बात को पज़ीराई हासिल नहीं हुई और सऊदी बादशाहत कायम हो गई जो इस वक्त भी कायम है और उसी सलफ़ी तहरीक के नतीजे में कायम है। सऊदी बादशाहत अपना कानून इस्लामी शरीयत ही को करार देती है और वहाँ उलमा को बहुत गैर मामूली असर रसूख की हासिल, यानी मजहबी मामलात में बिलमूम जब वो कोई फतवा दे देते हैं या कोई बात कह देते हैं तो सल्तनत का नज़्म उसको नाफिज करता है। उसमें ज़ाहिर है मुस्तस्नियात भी होती हैं लेकिन बैसीत मजमूई वहाँ का निज़ाम भी है। सलफ़ी तहरीक की इस कामयाबी के नतीजे में हम ये कह सकते हैं कि एक तरफ सुन्नी इस्लाम, यानी उसकी सलफ़ी ताबीर भी एक ताबीर है, एक तरफ सुन्नी इस्लाम इस दौरे हाजिर में जिसमें हम पहुंच चुके हैं अपनी एक बाकायदा रियासत कायम करने में कामयाब हो गए और वो इस वक्त सऊदी अरब में कायम है। सुन्नी उलमा बादशाहत को खिलाफ़ इस्लाम नहीं समझते, यानी ये तो कहते हैं कि अगर जमहूरी हुकूमत कायम हो तो बहुत बेहतर है लेकिन बादशाहत को भी इस्लाम के ख़िलाफ़ या नाजायज़ करार नहीं दो और जो ताबीर शरीयत की वहाँ नाफिज़ है उसको फिर जुमला सही समझते हैं, उनके जज्बात बड़ी हद तक उसके साथ वाबस्ता है। कुछ ताबीरात से बाज़ गिरोहों को इख्तलाफ होता है, वो अपना इख्तलाफ भी बयान करते रहते हैं, जैसे कि हमारे यहाँ बरेलवी नुक्ता नज़र के उलमा को उन्होंने जिस तरीके से शिर्क और तौहीद की ताबीर की उससे बहुत कुछ इख्तलाफ। चुनाचे ये इख्तलाफ पहले ज़मानों में ज़रा ज़्यादा शिद्दत से ज़ाहिर होता था, अब बतदरीज इसमें कुछ कमी भी आ गई। इस लिहाज से अगर आप देखिए तो एक तहरीक कामयाबी की मंजिल को पहुँच कर एक हकूमत कायम कर चुकी है। इसी तरीके से शिया तहरीक, जिसका हम बड़ा तफसीली तस्करा कर चुके हैं इस दौरे हाजिर में, उसने भी एक बड़ी कामयाबी हासिल की, बल्कि अपनी तारीख की बड़ी कामयाबी हासिल की कि ईरान में बादशाह खत्म हो गई और उसकी जगह उलमा की हुकूमत है। इस वक्त ईरान में ये हुकूमत कौम में 16वीं सदी से ज़्यादा हो गया है, पूरी शान व शौकत के साथ कायम है। अभी कोई ऐसा इसमें हिलाल नज़म हुकूमत में महसूस नहीं होता, और नज़म बना भी इस तरीके से गया है कि उसको तोड़ने के लिए भी अब खून की नदियाँ बहें ये कोई आसान काम नहीं। तो शिया ताबीर भी अगर आप एक जाविये से देखें तो अपनी मंजिल पहुँच गई, और सुन्नी ताबीर का सल्फी नुक्ता नज़र भी अपनी मंजिल पर पहुँच गया। दो इस्लामी हुकूमतें, एक शिया ताबीर के मुताबिक और एक सुन्नी ताबीर के मुताबिक, इस वक्त दुनिया में कायम है। बल्कि 5-6 साल के लिए एक और हुकूमत भी सुन्नी ताबीर के मुताबिक कायम हो गई थी, और वो तालिबान की हुकूमत अफगानिस्तान में कायम हुई। कैसे कायम हुई वे अलग बहस, आगे चल के उसको देखेंगे। ये मंजर है, इसको अपने जहन के अंदर रखिए। यानी ये आप यूँ समझ लीजिए कि 20वीं सदी की इब्तदा से ये मंजर पैदा होना शुरू हुआ है, और आज तक इसी मंजर के बाद पहलू है जो मुझे आपके सामने पेश कर दिया। इस अरसे के दौरान में जैसे कि मैंने अर्ज़ किया कि एक तरफ सल्फी तहरीक को कामयाबी हासिल हुई, दूसरी तरफ शिया तहरीक को कामयाबी हुई, इन दोनों तहरीकों के मतवाजी बाज तहरीकें पैदा हुई, और इनमें मौसर तरीन तहरीकें तीन हैं। एक इख्वानुल मुस्लिमून की तहरीक, जो हाल ही में मिस्र में इक्तदार की मंजिल तक पहुंच गई, लेकिन फिर फौज ने इकदाम करके उनकी हुकूमत ख़त्म कर दी, यानी चंद दिनों ही की हुकूमत हासिल। दूसरे जमात इस्लामी बरसगीर में पैदा हुई, आप हजरात बड़ी हद तक उसकी तारीख से वाकिफ हैं। और तीसरे तुर्की में नौरसी तहरीक, जिसके बड़े लोगों में अब फतेहुल्लाह गोलन है, और ये जो मौजूदा हुकूमत है वो भी असल में इसी तहरीक के ज़ेर असर पैदा हुई। तो ये तीन बड़ी तहरीकें हैं जिनको आप दौर हाजिर की तहरीकें कह सकते हैं। एक एक करके हम इसका जायज़ा लेंगे, और हमारी ये नशस्त इस्लामी तहरीकें अहद बहद ये इसी पर ख़त्म होगी। इसमें सबसे पहले इख्वान को ले लीजिए। इख्वान मुस्लिमून, इसके दो नाम आमतौर पर मारूफ हैं। अल इख्वान मुस्लिमून जब इख्तसार से कहा जाता है तो ये नाम दिया जाता है, पूरा नाम था जमीयतुल इख्वान मुस्लिमीन, पूरा नाम इसका ये था। हसनुल बन्ना मिस्र के कस्बे महमूदिया में पैदा हुए थे 1906 में। ये देखिए, ये 20वीं सदी के आगाज़ से ये सब कुछ पैदा होना शुरू हुआ। 1906 में मिस्र के कस्बे महमूदिया में पैदा हुए। 1927 में इन्होंने काहिरा के दारुल उलूम से सनद फरागत हासिल की। इनको अगर आप उस ज़माने के लिहाज से फिक्री सतह पर समझना चाहें तो तीन चीज़ें आप कह सकते हैं कि पूरी शख्सियत की दिलचस्पी का मरकज नज़र आएंगे। एक ये कि इस्लामी तालीमात के साथ, इस्लामी शरीयत के साथ, मज़हब की हैसियत से इस्लाम के साथ हसनुल बन्ना का गैर मामूली लगाव। दूसरे तसव्वुफ़, वही सूफियाना ताबीर जिसने बर्रे सगीर में देवबंद को जन्म दिया, और फिर उसके बाद हम तबलीगी जमात तक उसका उरूज देख रहे हैं। तसव्वुफ़ इख्वान मुस्लिमों की तहरीक में भी हसनुल बन्ना की शख्सियत का एक लाजमी अंसर, वो तसव्वुफ़ से मुतासर भी थे और अपने मिजाज और अपनी उफ्ताद तबा के लिहाज से भी सूफियाना ताबीरात को पसंद करते थे। तीसरे ये कि जैसे कि मैंने आपकी खिदमत में अर्ज़ किया, मगरबी इस्तेमार का गलबा हो चुका है, वहाँ पर भी मगरबी तहजीब के असरात करिया करिया फैल रहे हैं, हुकूमत और हुकूमत के इदारे भी उससे मुतासर हैं। और मिस्र की अपनी कौमी वहदत भी खतरे में महसूस होती है, तो एक कौमी तहरीक का जज्बा और दाइया भी हसरत बंदा की शख्सियत में मिलता है। ये तीन अनासर जिनसे मिलकर उनकी शख्सियत बनती है। 1927 में ये तालीम से फरागत के बाद इस्माइलिया के सरकारी स्कूल में उस्ताद मुकर्रर किए गए, और यही इस्माइलिया में इन्होंने मार्च 1929 में इख्वान मुस्लिमीन की बुनियाद रखी। ये इख्वान मुस्लिमीन का तसव्वुर पैदा हुआ, जिस तरह इब्तदा में सूफियाना तहरीक मुहासबे की तहरीक थी, उसी तरीके से सूफियाना मिजाज की तरबियत गाहें, सूफियाना मिजाज की बातनी तथीर हसनुल बुन्ना के यहाँ बुनियादी हैसियत रखती है। और इसी चीज़ के साथ वो ये समझते हैं कि इस्लामी तालीमात का भी फ़र्द और माशरा दोनों में अहिया होना चाहिए, और कौमी जज्बात नहर स्वीज पर बरतानिया का इंतदाब क्यों है, इसराइल में क्या मसाइल है, हमारे अंदरूनी निज़ाम में क्या सूरत है, हमारे इदारों की क्या शक्ल है, यानी कौमी तहरीक जब भी तेरे पास आएगी तो ज़ाहिर है कि एक सियासी तसव्वुर भी उसके साथ कायम होगा। तो इन्हीं चीज़ों को सामने रख के उन्होंने अल इख्वानुल मुस्लिमून की बुनियाद रखी। 11 अप्रैल 1929 को इसका रस्मी ऐलान किया गया। ये मैं आपको इसकी तारीख इसलिए बता रहा हूँ कि आप ये समझ सकें कि ये जमात इस्लामी से बहुत मुकदम तहरीक है। जमात इस्लामी की इब्तदा 26 अगस्त 1941 को हुई थी लाहौर में, तो 11 अप्रैल 1929 को इसका रस्मी ऐलान हुआ। 1933 में इस्माइलिया से हसनुल बन्ना का काहिरा में तबादला हो गया। बस ये वो मौका है कि जिसके बाद इस तहरीक की बुनियादें बहुत वसी हुई। वो काहिरा में तशरीफ लाए तो उनकी शख्सियत के ज़ेरे असर उनका जो तरीक़ेकार था, कहवा खानों में जाते थे, मजालिस मुनक़द करते थे, लोगों को लेकर बाहर निकल जाते थे, जंगलों और सहराओं में तरबियती कैंप लगा दिए जाते थे, तो एक तरह की बातनी तथीर उसके साथ कौमी जज्बा पैदा करने के दाइयात और फिर इस्लामी तालीमात और उनके अहिया का तसव्वुर, इन चीज़ों को लेकर लोगों की तरबियत की जाती थी। 1933 के थोड़ा ही अर्सा बाद इख्वान की अहमियत ऐसी हो गई, यानी आप देखिए कि ये 1927 में पारे हुए, 1929 में ये कायम हुई और 1936 तक 33 तक पहुँचते ये सूरत हो गई कि अब गोया हसनुल बन्ना और इख्वान अपने कुछ मुतालबात हुकूमत के सामने रख सकें। अगर आपको याद हो तो जमात इस्लामी 1941 में कायम हुई और क्याम पाकिस्तान के बाद इस पोजीशन में आ गई थी कि मुतालबा निज़ाम इस्लामी की मुहिम चला सके। चार निकात पर मबनी मुतालबा निज़ाम इस्लामी है, जिससे मौलाना सैयद उर्रा साहिब मौदूदी ने यहाँ पर अपनी सियासी दावत की इब्तदा की। इख्वान भी इस मंजिल तक पहुँच गए। 1936 में फलस्तीन की कश्मकश शुरू हो, जब ऐलान बालफोर के नतीजे में इसराइल के क़याम की शुरुआत हुई तो 1936 में फलस्तीन की कश्मकश शुरू हो गई, और बरतानिया के खिलाफ अरब मकासिद और फलस्तीन में फलस्तीनियों की हिमायत, ये इख्वान के अपने एजेंडे में भी सरे फहरिस्त आ गए। इससे तहरीक बेहद मकबूल हुई, यानी जब कोई तहरीक अपने सामने कोई करीबी कौमी और सियासी मकसद रख लेती है तो फिर उसकी मकबूलियत भी गैर मामूली हो जाती है। चुनाचे इख्वान को ये चीज़ हासिल हुई कि एक तो खुद आलम अरब उस वक्त जिस कश्मकश से गुजर रहा था उसमें ये ज़रूरत थी कि एक उसूली मौक़िफ़ के साथ कोई तंजीम, कोई जमात, कोई बड़ी शख्सियत सामने आए। दूसरी जानेब फ़लस्तीन का मसला भी एक तरह से पूरे आलम इस्लाम का मसला था, तो इन्होंने बड़ा गैर मामूली किरदार उसमें अदा किया। मैं इस वक्त इस पर गुफ्तगू नहीं कर रहा कि सही किया या गलत किया, सिर्फ ये बता रहा हूँ कि एक तहरीक जो इस्लामी तालीमात के या कौमी मकासद की तामीर और सूफियाना तरबियत के दायियात लेके उठी थी, उसका ये पहलू उसकी गैर मामूली मकबूलियत का बायस था। दिसंबर 1946 में इस्माइल सिद्दीकी की वजारत में अंग्रेजी इक्तदार के खिलाफ बड़ी शिद्दत से इन्होंने जद्दोजहद शुरू कर दी, यानी अब गोया एक तरह से तहरीक सियासी होती जा रही है। اگرچہ ابتدا میں اس کے مقاصد اتنے سیاسی نہیں تھے لیکن بتدریج یہ چیز نمایاں ہونی شروع ہوئی کیونکہ قومی تحریک کا سمجھدار پہلے دن سے موجود تھا. جیسے مولانا سید اللہ مودی صاحب کہتے تھے کہ یہ کیوں آپ کہتے ہیں کہ ہمارے ہاں سیاست پاکستان کے بعد داخل ہوئی ہے, میری ابتدائی تحریروں میں بھی یہ ساری چیزیں موجود تھیں, یہاں تک کہ خود جماعت اسلامی کی ابتدا مسلمان اور موجودہ سیاسی کشمکش سے ہوئی. یعنی جو ان کی ایک بڑی غیر معمولی کتاب ہے جس میں انہوں نے ہندوستان کی پوری سیاسی کشمکش کا اپنے زاویے نظر تجزیہ کیا, اس موقع کے اوپر اخبار نے یہ موقف اختیار کیا کہ یہ سارا جتنا بھی قضیہ پیدا ہوا ہے اس میں مذاکرات کا طریقہ اختیار کرنے کی بجائے جہاد کا اعلان کیا جائے. 1948 میں پہلی جنگ فلسطین ہوئی اور اس میں عرب لیگ کے پرچم کے نیچے اخوان نے بڑی عظیم المثال جرت کا مظاہرہ, یعنی یہ لڑے اور ان کے لوگوں نے اس مارکے میں دعوے شجاعت دی. پھر محمود فہمی نقراشی, یہ زمانے میں وزیر ہو چکے تھے, ان کی طرف سے ان پر پابندی لگائی گئی. یہ پہلی پابندی تھی جو اخوان پر لگائی. تھوڑے دنوں کے بعد محمود فہمی کا قتل ہو گیا, اس کا الزام اخوان پر لگا. یعنی پابندی بھی پہلی بار لگی, قتل کا واقعہ ہوا اور الزام بھی اخوان پر لگ گیا. اس کی جوابی کاروائی ہوئی اور 12 فروری 1946 کو حسن البنا کو قتل کر دیا. ان تحریک کے بانی اور اخوان کے مرشد عام بڑی غیر معمولی شخصیت تھی ان کی. اگر آپ ان کی کتابیں پڑھیں یا ان کی تحریریں تقریریں دیکھیں تو یہ معلوم ہوتا ہے کہ ایک صوفیانہ مزاج کا حامل شخص, جس کے اندر بڑی دردمندی اور دلسوزی بھی ہے, اپنی بات کو کہنے کا سلیقہ بھی ہے, قومی جذبے سے بھی سرشار ہے اور اسلام کے ساتھ بھی اس کی بڑی غیر معمولی کمٹمنٹ ہے, بڑی غیر معمولی شخصیت. ان کا قتل ہو گیا اور جب ان کا قتل ہوا اس کے بعد پھر حسن الزیبی کچھ عرصے کے بعد مرشد عام منتخب کیے گئے. حسن الزیبی اندر کے لوگوں میں سے نہیں تھے, یہ ایک زمانے میں جج رہے تھے اور ان کا انتخاب کیا گیا کہ یہ اب حسن الزیبی کے بعد مرشد عام ہوں گے. یہ وہ دور ہے کہ جس میں یہ کچھ محتاط ہو گئے, اور پھر یہی دور ہے جس میں اخوان کا بہترین لٹریچر وجود میں آیا. اسی دور میں تفسیریں لکھی گئیں, اسی دور میں جو بڑے بڑے ان کے شاہ دماغ ہیں ان کی تصنیفات سامنے آئیں. یہ ایک لحاظ سے کہا جا سکتا ہے کہ اخوان کا علمی لحاظ سے غیر معمولی دور ہے. یعنی اس میں کچھ چونکہ وقفہ ملا ہے تو بہت کام اس میں ہوا. شاہ فاروق حسن البنا سے بہت مروب تھے اور یہ سمجھتے تھے کہ یہ تحریک خطرہ بن سکتی ہے. شاہ فاروق نے ایک موقع پر حسن البنا اور ان کی تحریک کو استعمال کرنے کی بھی کوشش کی. جب ان کے خلاف فوج میں کچھ سازشیں ہو رہی تھیں تو انہوں نے چاہا کہ ان کے اثرات فوج میں بھی ہیں تو ان کو استعمال کرنے کی کوشش کی جائے, لیکن اخوان نے اس کے بالکل برخلاف شاہ فاروق کی حکومت کے خاتمے کے لیے جدوجہد کی. چنانچہ جو انقلاب برپا ہوا اور جس میں شاہ فاروق کی حکومت ختم کر دی گئی, اس کے بارے میں عام طور پر کہا جاتا ہے کہ وہ اخوان کے متاثرین نے برپا کیا. جمال عبد الناصر کے بارے میں بھی یہی کہا جاتا ہے کہ وہ ایک زمانے میں اخوان کی مجلسوں میں شریک ہوتے تھے, اور بلکہ یہاں تک بھی بعض لوگ کہتے ہیں کہ اخوان کے ساتھ ان کا باقاعدہ تعلق بھی کسی زمانے میں رہا ہے. تاہم اس میں بہت سی چیزیں جن کی تردید بھی کی جاتی ہے. شاہی کا خاتمہ ہو گیا اور پھر جب انقلاب برپا ہوا تو 1948 میں یہ فوج کے دوش بدوش لڑے. جس طریقے سے مشرقی پاکستان کی علیحدگی کی جنگ میں جماعت اسلامی فوج کے دوش بدوش لڑی, بالکل اسی طریقے سے اخوان نے بھی فوج کا ساتھ دیا. جنگ سویس ہوئی جس میں سویس کینال کو آزاد کرانے یا اس کو مصری اقتدار کے تحت کرنے کے اقدامات کیے گئے, اس میں بھی یہ فوج کے ساتھ تھے. 23 جولائی 1952 کو انقلاب برپا ہوا. جیسے ہی انقلاب برپا ہوا اور ایک آپ کہہ سکتے ہیں کہ فوجی حکومت یا نیم فوجی حکومت قائم ہو گئی, اب حکومت کیسی ہونی چاہیے اس پر اختلافات کی ہونا شروع ہوئے. यानी इससे पहले तक तो बहुत ताल्लुकात प्रभावित थे। ऐसे ही है कि जैसे जमात इस्लामी मशरकी पाकिस्तान में फौज के साथ लड़ रही थी, लेकिन अगर उसके बाद फौजी इनकलाब हो तो हुकूमत बनाने में तो इत्तेफाक नहीं होगा। कैसी हुकूमत होनी चाहिए, इस्लाम का क्या मकाम होना चाहिए, बहुत इख्तलाफात हुए। इसी तरह स्वीस के मामले पर भी इख्तलाफात हुए। और 1954 में जमाल अब्दुल नासर ने इनखला के नहर स्वीस से इनखला के माहिले पर दस्तखत कर दिए। इख्वान उससे मुतमिन नहीं हुए, चुनाचे उस पर भी एक बड़ी कशमकश का आगाज हुआ। और 1954 में ये इल्ज़ाम लगाया गया कि इख्वान ने दिल बर्दाश्ता होकर जमाल अब्दुल नासर की जान लेने की कोशिश की। यानी जिस तरीके से पहले एक इल्ज़ाम लगाया गया था, उसी तरह ये इल्ज़ाम भी लगाया गया। इसके फौरी नतीजे के तौर पर हुकूमत ने तहरीक को गैर कानूनी करार दे दिया, और वो बेहतरीन दिमाग जिनमें सैयद कुतुब है और मोहम्मद अब्दुल कादर औदा शहीद और बहुत से और गैर मामूली अकाबिर हैं जिनकी तहरीरें आप पढ़ते हैं, वो फांसी चढ़ा दी गई, मौत की सजा उनको दी गई, और 10,000 से ज़्यादा कारकुनों को मुख्तलिफ सजाएँ देकर जेलों में डाल दिए गए। ये इख्वान का पस मंज़र है। उसके बाद से वो मुसलसल जद्दोजहद कर रहे हैं, मुख्तलिफ सूरतों में जद्दोजहद कर रहे हैं। हालिया वाक़यात मुझे बयान करने की ज़रूरत नहीं है, वो आप सबके सामने है किस तरीके से वहाँ वो इंतखाब जीत गए थे। फिर उसके बाद मोहम्मद मुर्सी की हुकूमत कायम हो गई, फिर उन्होंने एक दस्तूर बनाया और वो हुकूमत फिर फौज की तरफ से ख़त्म हो गई। ये सारी तारीख क्योंकि सामने की तारीख है तो इसको बयान करने की ज़रूरत है। अख़बार के जो अहम नज़रियात हैं उनको मैं बस चंद लम्हों में बयान कर देता हूँ। एक चीज़ ये है कि अख़बार मगरबी तहजीब को इस्लाम के लिए बड़ा ख़तरा समझती थी, चुनाचे वो इसको जाहिलियत जदीदा से ताबीर करते हैं और इस पर बड़ी शदीद तंकीद करते हैं। वो कौमियत के नज़रिए को, ये जो नेशन स्टेट का नज़रिया है और जिसमें वतन की बुनियाद पर या रंग या नस्ल की बुनियाद पर कौमें बनती हैं, इसको भी हदफ तनकीद बनाते हैं। इस्लाम के बारे में ये कहते हैं कि वो बयकवक्त ईमान भी है, इबादत भी है, वतन भी है, कौम भी है, मज़हब व हुकूमत भी है। इस्लाम ईमान अमल हर चीज़ का मजमूआ है, और अगर हुकूमत से अलहदगी हो जाएगी तो इस्लाम का खात्मा हो जाएगा। यानी इस मामले में उनका नुकता नज़रिया है। इस्तेहाद पर जोर देते हैं लेकिन फिका की अहमियत को मानते हैं। आखिरी सनद की हैसियत उनके नज़दीक कुरान और सुन्नत को हासिल है। हुकूमत सादा लफ्ज़ों में कहिए तो गोया उनके यहाँ अरकान इस्लाम में से एक है। यानी एक तो वो अरकान इस्लाम है जो हर शख्स को मालूम है, वो हुकूमत को भी एक तरह से अरकान इस्लाम में से एक रुकन समझते हैं। और वो ये कहते हैं कि हुकूमत का क़याम ये उसूल व अकायद के मरतबे की चीज़ है, ये कोई फरी चीज़ नहीं है। यानी जैसे आपने रफा यदैन कर लिया या रफा यदैन नहीं किया, इस दर्जे की चीज़ नहीं है। और ये ज़रूरी है कि मुसलमान फर्द, मुसलमान ख़ानदान, मुसलमान कौम, मुसलमान हुकूमत, ये चारों अनासर इस्लाम के ज़ेर साया, यानी इनमें से किसी एक को भी अलग नहीं किया जा सकता। इख़वान इसके सारे अरसे के दौरान में अपने इन नज़रियात अफकार और अकायद के साथ सिर्फ मिस्र ही तक महदूद नहीं रहे, दुनिया के बल्कि अरब मुल्कों में से बहुत से दूसरे मुल्कों में फैल गए। चुनाचे शाम में भी इनके ख़िलाफ़ तादीबी इकदाम भी हुए और बड़े ज़ालिमाना इकदाम भी, जैसे कि मिस्र में हुए उस तरह से हुए, और अब भी उनके इन ममालिक में बड़े गहरे असरात मौजूद हैं। ये अख़बार है आलम इस्लाम की। अब कहा जा सकता है कि अगर अरब दुनिया को सामने रखा जाए तो ये मौसर तरीन और एक अजीम तहरीक की हैसियत रखते हैं। मैंने इसका एक सादा सा मुख्तसर तारुफ आपको करा दिया है। ये एक बात है,
आपने जिक्र किया था असल बन्ना का कि उनकी जो शुरू में उनको एक इजिप्शियन मतलब मिस्री जो नेशनलिज्म था उनकी तीन पॉइंट में से एक था
जी।
तो वहाँ से ये जो इनकी मूवमेंट है इख्वान की आज, जिसने ये रंग व नस्ल की बुनियाद पर, कौमियत की बुनियाद पर मुल्क नहीं होना चाहिए, ये कैसे हुआ? जब इनके लीडर जिसे स्टार्ट किया था उसने ये कहा कि भाई एक क्रिश्चियन नेशनलिज्म इज इम्पोर्टेंट, तो ये कैसे हुआ कि अब वो ये कहते हैं कि भाई पूरी दुनिया में एक
नहीं। उन दोनों में कोई तजाद नहीं है, قومی تحریک کا مطلب یہ تھا کہ جس طریقے سے ہم اگر علامہ اقبال کے فلسفے سے پاکستان میں گفتگو شروع کریں تو پاکستان پہلا بیس ہے، یہی کہتے ہیں کہ خاص ہے ترکیب میں قوم رسول ہاشمی، اور قومیت کے وطنی نظریے کو انہوں نے شدید تنقید کا ادب بنایا، بلکہ وہ اشعار کہے جو اب بھی جو بندیوں کے اور ان کے درمیان کشمکش کا باعث بنتے ہیں، جو بند حسین احمدی چبود عجیبیس، اور پھر پاکستان کی طرح کے نظریے کی بھی ایک طرح سے تائید کی، اس وقت تو پاکستان کا لفظ اس طرح سے وجود پذیر نہیں ہوا تھا، تو اس کو آپ اگر دیکھنا چاہیں اس پس منظر میں تو آپ یہ کہہ سکتے ہیں کہ ایک پہلا قدم یہ ہے کہ ایک حکومت وجود میں آ جائے، پھر اس کے بعد اس کو ایک عالمی حکومت میں یا عالمی خلافت میں تبدیل کرنے کی جدوجہد کی جا سکتی ہے۔